रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सुदूरपश्चिममा पछिल्लो 24 घण्टामा 625 मिलिमिटर वर्षा। कञ्चनपुरमा बाढ़ीमा परि 4 जनाको मृत्यु। 2000 भन्दा बढ़ी घर डुबानमा। प्रतिनिधि सभाबाट लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले पारित। नेकपा एमालेद्वारा बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता। सहकारी समस्या समाधानका लागि बचतकर्ताको रकम चरणबद्ध फिर्ताको योजना बनाउनु पर्ने नेपाल राष्ट्र बैंकको सुझाव। र रूसले युक्रेन स्थित एक बाल अस्पतालमा गरेको आक्रमणमा परि कम्तीमा 20 जनाको मृत्यु। अब समाचार विस्तारमा। 4 दिनदेखि परेको निरन्तरको वर्षाका कारण कञ्चनपुर जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढ़ीका कारण कञ्चनपुरको पुनर्वासमा 3 जना किशोरी र कृष्णपुरमा 1 शिशुको मृत्यु भएको छ भने बेलडाँडीको चौधर नदीमा डुबेर 1 युवक अझै बेपत्ता छन्। कञ्चनपुरको बेदकोट स्थित सुडामा कलभर्ट भत्किँदा गैरातीदेखि अवरूद्ध पूर्व पश्चिम राजमार्ग डाइभर्सन खोलेर आंशिक रूपमा संचालनमा ल्याइएको छ। कञ्चनपुरका दोधारा चान्दनी, भीमदत्त, बेलडाँडी, बेलौरी, लालझाड़ी र पुनर्वास क्षेत्र बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। दोधारा चान्दनीको कुतिया कवर र सुन्दरनगर तथा भीमदत्तको गड्डा चौकीदेखि महेन्द्रनगर बजारसम्म महाकाली नदीको डुबानमा छ। यस्तै चौधर नदीमा आएको बाढ़ी नहर फुटेर गाउँ पस्दा बेलडाँडीका ओडा नम्बर 3, 4 र 5 क्षेत्र डुबानमा छन्। उता दोदा नदीको बाढ़ीले बेलौरी, लालझाड़ी र पुनर्वासका बस्तीहरू डुबानमा परेका छन्। कञ्चनपुर जिल्लाभर 4000 भन्दा बढ़ी व्यक्तिहरू विस्थापित भएको कञ्चनपुर प्रहरीले जनाएको छ। तीमध्ये केहीलाई घर फर्काइएको र अधिकांश नागरिकहरूलाई सुरक्षित स्थानमा सार्ने प्रयत्न भइरहेको छ। पशु चौपाया लगायत अन्य क्षतिको विवरण भने आउन बाँकी रहेको कञ्चनपुर प्रहरी प्रवक्ता उमेश जोशीले जानकारी दिनुभयो। सोमबार दिउँसोदेखि भने वर्षा रोकिएको छ। विगत 4 दिनदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा करिब 2000 बढ़ी घर डुबानमा परेका छन्। लगातारको वर्षाका कारण महाकाली नदीमा जलस्तर वृद्धि हुँदा भुजेला खोलाबाट महाकालीको बाढ़ी गाउँ पसेपछि तटीय बस्ती डुबानमा परेका हुन्। उक्त क्षेत्रमा 1 दर्जन बढ़ी घर भत्किनुका साथै 500 घर डुबानमा परेका वडा अध्यक्ष रामबहादुर बोहराले बताउनु भएको छ। बाढ़ीका कारण पूर्व पश्चिम राजमार्गको भाषी सुडा सड़क खण्डमा पुल र सड़क कटान हुँदा आवागमन समेत अवरूद्ध भएको छ। पछिल्लो 24 घण्टामा सुदूरपश्चिमका कञ्चनपुर, कैलाली, डडेलधुरा र डोटीमा अत्याधिक वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी वर्षा कञ्चनपुरको दोधारामा भएको छ, जहाँ पछिल्लो 24 घण्टामा 625.2 मिलिमिटर वर्षा भएको छ। कञ्चनपुरको हनुमान नगरमा 568 मिलिमिटर, सुन्दरपुरमा 419.2 मिलिमिटर, बेलौरीमा 155 मिलिमिटर वर्षा भएको छ। कैलालीको चुरे गाउँपालिका स्थित गर्वदरबारमा 267.6 मिलिमिटर वर्षा मापन भएको छ भने धनगढ़ी एयरपोर्टमा 141.8 मिलिमिटर वर्षा भएको छ। डडेलधुराको साहुखर्कमा 204.6 मिलिमिटर र डोटीको गैरामा 180 मिलिमिटर वर्षा भएको छ। मौसम विज्ञान विभागका मौसमविद राजु प्रधानाङ्गले यसपटक कञ्चनपुरमा अस्वाभाविक वर्षा भएको बताउनुभयो। शुक्रबारदेखि 3 दिनसम्म लगातार पानी परेपछि कर्णाली महाकाली नदीमा बाढ़ीको सतह बढ़ेको थियो भने साना नदीहरूमा पनि बाढ़ी बढ़ेको थियो। वर्षासँगै नदीमा आएको बाढ़ीमा बगेर कैलाली र कञ्चनपुरमा 2 जना बेपत्ता भएका छन्। प्रदेश प्रहरी कार्यालय धनगढ़ीले कैलालीको कैलारी गाउँपालिका नवगदरिया गाउँको भुर्रा नदीमा डुबेर सोही ठाउँका 18 वर्षीय अजय राणा बेपत्ता भएका छन्। यस्तै कञ्चनपुरको बेलडाँडी गाउँपालिका 3 का 23 वर्षीय डम्बर चौधरी नजिक रहेको चौधर नदीमा डुबेर बेपत्ता भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गरी संघीय संसदको दुवै सदनबाट पारित भइआएको विधेयक नेपालको संविधान बमोजिम राष्ट्रपति पौडेलले आज प्रमाणीकरण गर्नुभएको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 बहुमतले पारित गरेको छ। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारका तर्फबाट लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचार गर्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यसै गरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय समावेशी आयोगको पाँचौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2079-80 सभामा पेश गर्नुभयो। यसअघि बैठकको विशेष समयमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकार अल्पमतमा परिसकेकोले अब प्रधानमन्त्री प्रचण्डले लामो समय नलिई मार्ग प्रशस्त गरिदिनुपर्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका नेता पूर्ण बहादुर घरतीले नेपाली कंग्रेस र नेकपा एमाले बीचको सहकार्यले मुलुकलाई दुई पार्टी पद्धतिमा लैजान खोजेको हो कि भन्ने आशंका व्यक्त गर्नुभयो। नेपाली कंग्रेसका सांसद प्रतिमा गौतमले नेपाल प्राकृतिक विपदको जोखिममा रहेको भन्दै समयमा नै जोखिम न्यूनीकरणका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर स्वर्णिम वाग्लेले संविधानमा भएको व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले अगाडि बढ़ने र संविधानको अभ्यास गर्न खोजेको भन्दै संविधानको अभ्यास सबैले गर्नुपर्ने बताउनुभयो। त्यसअघि प्रतिनिधि सभाको बैठकमा सांसदहरूले वर्षाका कारण देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानबाट भइरहेको क्षतिका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै उद्धार राहत र व्यवस्थापकीय कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकको आकस्मिक समयमा सांसदहरूले वर्षा शुरू भएको छोटो समयमा नै ठूलो जनधनको क्षति भएको र जोखिम न्यूनीकरणका लागि प्रभावकारी पहल र व्यवस्थापन हुन नसकेको बताउनुभयो। नेकपा एमाले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया सहित मन्त्रीहरूले मुख्यमन्त्री शालिकराम जमकटेललाई दिएको समर्थन फिर्ता लिएसँगै राजीनामा दिनुभएको हो। एमालेबाट थपलिया सहित वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेल, खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री एकलाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले संयुक्त रूपमा राजीनामा दिनुभएको हो। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न चरणबद्ध रूपमा बचतकर्ताको रकम फिर्ताको योजना बनाउनुपर्ने सुझाव दिएको छ। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको आजको बैठकमा गवर्नर महाप्रसाद अधिकारीले पाँच बुदाका आधारमा अघि बढ़े सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने बताउनु भएको। बैठकपछि समितिका सभापति सूर्य बहादुर थापाले संचार कर्मीलाई जानकारी दिनुभयो। गवर्नर अधिकारीले तीन चरणमा बचत फिर्ता गर्न सकिने योजना प्रस्तुत गर्नुभएको थियो। उहाँले पहिलो चरणमा 1,00,000, दोस्रो चरणमा 5,00,000 र तेस्रो चरणमा 5,00,000 रूपियाँ भन्दा बढ़ी बचत हुने बचतकर्ताका रकम फिर्ता गर्न सकिने सुझाव दिनुभयो। समितिको भोलिको बैठकमा सहकारी विभागको रजिस्ट्रार भई 2048 पछि काम गरेका अधिकारीहरूलाई बोलाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजे देखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन्द्रित गर्नुपर्ने बेला आएको बताउनु भएको छ। आर्टिफिशियल इन्टेलिजेन्स एआईका विज्ञहरूसँगको छलफलका क्रममा संचार मन्त्री शर्माले अब सूचना प्रविधि क्षेत्रलाई अत्यधिक परिचालनमा सहयोग पुग्ने गरी नीति कानून र कार्ययोजना बनाउनुपर्ने बताउनुभयो। आफूले मन्त्रालय सम्हालेपछि सूचना प्रविधिको विकास र प्रयोगलाई गुणात्मक रूपमा अगाडि बढ़ाउन नीति र कानून निर्माणमा जोड़ दिएको उहाँले स्पष्ट पार्नुभयो। वर्षाका कारण कर्णाली राजमार्ग चार दिनदेखि अवरूद्ध छ। कालीकोटको शुभकालिका गाउँपालिका एक गगने खोलामा गएको पहिरो पछ्याउन नसकेपछि राजमार्ग अवरूद्ध भएको छ। यसैगरी कर्णाली राजमार्गको एसमोड हुम्म बजार सेरीघाट खाँडाचक्र नगरपालिका चारमा पर्ने छेका ओडा नम्बर छमा पर्ने मोल्फा बजार र तिलागुफा नगरपालिका छमा पर्ने टिमुरे भीरमा पहिरो जाँदा सड़क अवरूद्ध भएको प्रहरीले जनाएको छ। लगातारको पानी परेपछि कर्णाली प्रदेशका हिमाली जिल्ला डोल्पा मुगु जुम्ला र हुम्लामा पाँच दिनदेखि हवाई सेवा अवरूद्ध भएको छ। यही असार 19 गते यता कर्णालीका चार हिमाली जिल्लामा हवाई सेवा अवरूद्ध भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। लगातार वर्षाका कारण पहिरो खस्दा काली गण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि बन्द भएको छ। करिडोरको चार ठाउँमा खसेको पहिरोका कारण अहिलेसम्म यातायातका साधन सञ्चालन हुन सकेका छैनन्। अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनका विभिन्न शहरमा गरेको आक्रमणमा परि कम्तीमा 31 जनाको मृत्यु भएको छ। युक्रेनको राजधानी स्थित एक बाल अस्पतालमा रूसी क्षेप्यास्त्र आक्रमण हुँदा कम्तीमा 20 जनाको मृत्यु भएको छ भने अर्को शहर क्राइभी रिहमा 10 जनाको मृत्यु भएको छ। युक्रेनकै ठूलो बाल अस्पताल र सैनिक प्रशासन रहेको स्थानहरूमा रूसी आक्रमण हुँदा व्यापक क्षति भएको बताइएको छ। रूसले सबेरैदेखि युक्रेनमा 40 भन्दा बढ़ी क्षेप्यास्त्र प्रहार गरेको युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभयो। इण्डोनेसियाको सुलावेसी टापु स्थित एक अवैध सुनखानीमा पहिरो जाँदा कम्तीमा 11 जनाको मृत्यु भएको छ। अत्यधिक वर्षाका कारण आएको बाढ़ीमा परि 45 जना हराइरहेका अधिकारीहरूले बताएका छन्। खानी दुर्गम क्षेत्रमा रहेकोले उद्धारमा कठिनाई भइरहेको बताइएको छ।
सरकारले हाल भइरहेको फलाम आयात घटाउन मुलुकमै फलाम उत्खनन गर्ने भएको छ। खानी तथा भूगर्भ विभागले गण्डकी प्रदेशको नवलपरासी पूर्वमा पर्ने हुप्सेकोट गाउँपालिका पाँचको पश्चिम नाम्जाकोटदेखि पूर्वी धौवादी क्षेत्रमा अध्ययन गर्दा फलाम रहेको तथ्य फेला परेपछि उत्खनन गर्ने भएको हो। अध्ययनका क्रममा धौवादीको 10 किलोमिटर क्षेत्रमा ठूलो परिणाममा फलाम खानी पत्ता लागेको थियो। विक्रम सम्बत 2076 भदौ 4 गते मन्त्री परिषदले निर्णय गरी धौवादी फलाम कम्पनी लिमिटेड स्थापना गरिसकेको छ। उक्त कम्पनी विक्रम सम्बत 2076 असोज 9 गते कम्पनी रजिस्टार कार्यालयमा धौवादी फलम कम्पनी लिमिटेडको नाममा दर्ता भई सोही वर्षको फागुनदेखि सञ्चालित छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ डाक्टर जनक बहादुर चन्दले धौवादी फलम खानीमा आधारित आयरन स्टील उद्योग स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन भई अन्तिम प्रतिवेदन प्राप्त भएको जानकारी दिनुभयो। अध्ययनले परियोजनाको पूँजीगत लागत 51.25 अर्ब लाग्ने प्रक्षेपण गरेको छ। समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर 38.6% रोपाई सम्पन्न भएको छ। यही असार 23 गतेसम्म सातै प्रदेशमा कुल 5,39,766 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको हो। सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा 54.2% रोपाई भएको कृषि विभागका सूचना अधिकारी तिलकराज चौलागाईले जानकारी दिनुभयो। भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हलगोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन गर्न हलगोरु वितरणको कार्यक्रम ल्याएको हो। पंक्षी तथा कृषि विकासका लागि 56,20,000 रुपियाँ बराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश निरोलाले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेल समाचार।
ई स्पोर्ट्स संघ नेपालको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनशीपका पदक विजेतालाई सोमबार पुरस्कृत गरिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङले सोमबार आयोजित एक कार्यक्रममा मोबाइल लिजेण्ड र ई फुटबलका पदक विजेता खेलाड़ीलाई नगद सहित पुरस्कार प्रदान गर्नुभयो। उक्त प्रतियोगिता सुर्खेतमा यही असार 14 र 15 गते भएको थियो। प्रतियोगितामा मोबाइल लिजेण्डमा शीर्ष स्थान हासिल गर्ने क्रमशः हाई भोल्टेजले 60,000, कोड रेडले 40,000, 69 गेमिङले 30,000 प्राप्त गरे। यसैगरी ई फुटबल मा पहिलो भएका गौरव पुडासैनले 40,000, दोस्रो भएका सन्देश ओझाले 30,000, तेस्रो भएका रोशन शर्माले 20,000 तथा चौथो भएका निखिल हमालले 10,000 नगद पुरस्कार प्राप्त गरे। कार्यक्रममा सदस्य सचिव घिसिङले ई स्पोर्ट्स संघलाई जिम्मेवारी दिएको छोटो समयमा प्रतियोगिता आयोजना गर्न सफल भएकामा बधाई दिँदै ई स्पोर्ट्सलाई अझ व्यवस्थित ढंगले अगाडि बढ़ाएर देशको प्रतिष्ठा अभिवृद्धि गर्ने माध्यम बनाउनु पर्नेमा जोड़ दिनुभयो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट। अब मौसम आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदली रहे। कोशी मधेस लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी मधेस र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सुदूरपश्चिममा पछिल्लो 24 घण्टामा 625 मिलिमिटर वर्षा। कञ्चनपुरमा बाढ़ीमा परि 4 जनाको मृत्यु। 2000 भन्दा बढ़ी घर डुबानमा। प्रतिनिधि सभाबाट लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले पारित। नेकपा एमालेद्वारा बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता। सहकारी समस्या समाधानका लागि बचतकर्ताको रकम चरणबद्ध फिर्ताको योजना बनाउनु पर्ने नेपाल राष्ट्र बैंकको सुझाव। र रूसले युक्रेन स्थित एक बाल अस्पतालमा गरेको आक्रमणमा परि कम्तीमा 20 जनाको मृत्यु। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।